نماز میں اس چیز کا اہتمام ہو کہ سنت ہے نماز کی کہ جب کھڑا ہو تو سیدھا کھڑا ہو، نہ اکڑ کے کھڑا ہو اور نہ جھک کے کھڑا ہو۔ یہ جو نماز میں جھکنا توازو، یہ مقبول نہیں ہے، اللہ تعالیٰ کیا ہے مقبول نہیں ہے۔ لہٰذا جب کھڑا ہو سیدھا کھڑا، جھک کے نہ کھڑا اور اکڑ کے بھی نہ کھڑا، بلکہ حضرت فرماتے ہیں کہ کندھوں کو نرم کر لیں۔ حدیث پاک میں آتا ہے کہ ان اللہ یحب لین المناکب، کہ اللہ تعالیٰ جھکے ہوئے کندھے، نرم کندھوں کو پسند فرماتے ہیں۔ تو نماز میں اس چیز کا اہتمام ہو کہ جھک کے نہ کھڑا ہو اور نہ اکڑ کے کھڑا ہو۔ کیسے کھڑے ہو؟ کھڑے ہو، تھوڑا سا جھکاؤ آ رہا ہے، سیدھے کھڑے، ہاتھ چھوڑو، سیدھے کھڑے، یہ اب کھڑے، اب کھڑے، اب اب اس کے ہاتھ باندھو، ادھر دکھاؤ، ان کو دکھاؤ نا، ادھر آؤ، ادھر آؤ، سیدھے کھڑے، سیدھے کھڑے، اور سیدھی کرو کمر، ہاں یہ اب سیدھے ہو گیا نا، ہاں بھائی سیدھا ہو گیا، اب اب کھڑو، تھوڑا سا جھکاؤ آ جاتا ہے، جھکے کمر سیدھی کیا، ابھی کچھ اسے شٹرنگ لگانا ہے، کچھ ہلدی ہلدے کی، ہاں ایسے جھکنا نہیں، اس چیز کا اہتمام ہو کہ جھکنا خلاف و سنت ہے، اس چیز کا اہتمام کرے کہ جھک کر نہ کھڑا ہو۔ اسی طریقے سے نماز میں ایک چیز ہوتی ہے کہ جب جماعت سے نماز پڑھتے ہیں تو بعض مرتبہ ایک غفلت تو یہ ہے کہ پہلی صف میں جگہ ہوتے ہوئے دوسری صف میں نماز پڑھنا بڑی غفلت کی چیز ہے، یعنی ہم یہ اہتمام نہ کریں کہ پہلی صف کی جماعت کا اہتمام نہ کریں، یہ غفلت کی چیز ہے۔ اور دوسری یہ ہوتا ہے کہ اگر کبھی پہلی صف میں ہوتی ہے تو بعض لوگ دھڑ کر کے گھس جاتے ہیں، بڑی بدتمیزی ہے، بہت زیادہ بدتمیزی معلوم ہوتی ہے، بد تہذیبی سے بڑھ کر بلکہ بدتمیزی ہے۔ اور اسی طریقے سے بعض مرتبہ ایسا ہوتا ہے کہ جگہ تھوڑی ہوتی ہے اور بندہ اس سے ذرا بھاری ہوتا ہے، کہیں وہ زبردستی گھس جاتا ہے، اس کا نتیجہ ہوتا ہے کہ اس طرف کے جتنے نمازی وہ اذیت سب کو پہنچتی ہے۔ اس چیز سے اعتراض کرنا چاہیے، یعنی اس چیز سے بچنا چاہیے، ایسے اسے ایسا رکھے کہ کسی آدمی کو اذیت و تکلیف نہ ہو۔ اور اس میں ایک ذمہ داری ہماری یہ بھی ہے کہ جب جگہ موجود ہو تو ایسے نہ بیٹھے کہ پتہ چلا ادھر بھی جگہ بچی ہے، ادھر بھی جگہ بچی ہے، ایسے سمٹ کے بیٹھ جائے کہ دوسری جگہ ایک طرف جگہ خالی ہو جائے تاکہ کوئی آدمی وہاں آ کر بیٹھ جائے۔ کیونکہ پھر ہوتا یہ کہ کوئی گھستا ہے تو پھر تو وہ تو صحیح گھستا ہے، کیونکہ غلطی اب ہماری ہے، ہم ایسے بیٹھے نہ ادھر کے نہ ادھر کے، جگہ ہم نے خام خواہ روکی، تو یہ تو پھر ہماری غلطی ہے۔ پھر اگر کوئی آ کر گھس کر بیٹھ گئے تو پھر اس کو کیا الزام دینا کہ وہ بدتمیز ہے، بدتمیز وہ نہیں، پھر تو ہم ہیں بدتمیز، یا بدتمیز نہیں ہے تو بدتمیزی کا ذریعہ ہم بنے۔ اس لیے اس چیز میں احتیاط خیال کرنا ہے، یہ چیز کا کہ اپنے اس طرح سے بیٹھے کہ اگر جگہ ہو تو سمٹ جائے، تاکہ دوسری طرف جگہ جو بچے تو کوئی آدمی آ کر بیٹھ جائے، اس چیز کا خیال کرنا چاہیے۔ اور حضرت والا دامت برکات تم نے ہمیں اس بات کی بھی تاکید فرمائی کہ دیکھو اپنی جوتی الٹے ہاتھ میں اٹھایا کرو، جوتی کو الٹے ہاتھ میں اٹھاؤ، اور اسی طریقے سے جب جوتی رکھے پھینکے نہیں، اس یہ جو ایسے دھڑ کر کے پھینک دیتے ہیں اور چھوڑ دیتے ہیں، یہ طریقہ درست ہے کہ ایسے کہ جیسے کوئی ڈھنگ اور سلیقہ نام کو نہیں ہے، ایسا نہ کریں بلکہ جوتی کو آرام سے رکھیں۔ حضرت اس کو بہت تاکید سے اس کو منع فرمایا، اور یہاں تک کہ اگر کسی کی جوتیاں رکھی ہوئی ہوتی تو ہم لوگوں کا تو مزاج یہ کہ اگر پیر ہو یا کوئی اور ہو تو، یا پیر کے اپنے لیے بھی یہی کرتے، कि पांव रखा है उसकी जूती वहां फेंकी उसकी जूती वहां फेंकी, तो ये तरीका दुरुस्त, ऐसा नहीं करना चाहिए। गोया कि अपनी जगह बनाने के लिए दूसरों की जूती को इधर उधर कर देना, ये तरीका दुरुस्त नहीं है, इसकी इजाजत नहीं है, ऐसा नहीं करना चाहिए। बल्कि क्या करें कि जहां जगह है वहीं उतारे और आगे बढ़े। यहां तक कि हजरत वाला हमने अपनी जूती के लिए भी मना फरमाया करते थे, माते थे आगे रखो, क्योंकि हुकूक के मामले में सब बराबर है। इसलिए इस चीज का एहतमाम भी कि जूती एक तो उल्टे हाथ में उठाए, और दूसरी बात यह कि जब जूती जमीन पर रखे तो आराम से रखे, फेंके दे और मारे नहीं। और तीसरी बात यह कि किसी की जूती की जगह हटाकर अपनी जूती उसकी जगह ना रखे, इस चीज का एहतमाम। और बंदगी की एक तकमील के लिए एक बात हजरत वाला और हमें ताकि, तो पहली बात क्या हुई, पहली बात तो यही कि नमाज में सीधा खड़ा हो, झुक कर ना खड़ा हो। और दूसरी बात ये जूती से मुताल्लिक है, दूसरी बात सबसे मुताल्लिक है, इसलिए सफबंदी में एहतमाम करें और इस तरह न बैठे कि उसकी वजह से किसी आदमी कोई जगह भी मौजूद हो और वो आदमी बैठ ही ना सके, बल्कि सिमट कर बैठे। और तीसरी बात यह कि जब नमाज सफ के दरमियान में जब दाखिल हो घुसे, तो इस चीज का यह एहतमाम करे कि किसी को पता चला जगह थोड़ी है और जबरदस्ती घुस गए, ये तरीका नहीं। और इसी तरीके से सफ में जगह खाली हो, ये तो बहुत ज्यादा हम लोगों की गलती आम है कि सफ में जगह खाली होती है, यानी खड़े होने के बावजूद भी फिर भी फासला रख के खड़े होते हैं, मिलकर खड़े होना चाहिए, इस चीज का बहुत अहतर। यहां तक कि अगर दौरान नमाज भी खला मालूम हो, कि दौरान नमाज भी मालूम है कि जगह दाएं बाएं मौजूद है, जगह मौजूद है तो सिमट जाना चाहिए, इमाम की तरफ उसको सिमटे। जैसे ये जगह इधर वाला आदमी हो, अगर उसके इस तरफ जगह मौजूद है तो इधर इमाम की तरफ सिमटे, इधर वाला है वो भी गोया इमाम की तरफ, कोई दाएं सिमटेगा कोई बाएं सिमटेगा। यानी दौरान नमाज भी अगर जगह पता चलती है कि जिस जगह मौजूद है, तो नमाज के दौरान भी उसको बराबर करें और एहतमाम के साथ गोया के मिलकर खड़ा। ये भी एक बहुत गलती है, सफ को कभी देखे पीछे से तो साफ मालूम होता है कि सफों के दरमियान के अंदर खला मौजूद है, इस चीज का एहतमाम करें। और बाज़ लोगों को एक आदत बड़ी अजीब होती है, नमाज में इधर उधर देखते हैं, सामने इधर उधर ना देखे तो सामने भी देखते हैं, वो सामने देखने की क्या, जबकि मुस्तहब और उसका अदब यह है कि सजदे वाली जगह पर देखे, लेकिन एक आदत सी है। जैसे अच्छा एक आदत, एक तो आदत यह है कि जब खड़े होते हैं तो सामने देखते हैं उधर, और दूसरी आदत यह है कि जब सजदे में से उठते हैं तो भी सामने जरूर देखते हैं, हालांकि इस चीज की जरूरत ही नहीं है। आदाब की रियायत और आदाब का ख्याल करना चाहिए। उसी तरह से जब सलाम फेरे तो उधर देखने की जरूरत नहीं है, उधर ना देखे, बल्कि सुन्नत क्या है कि कंधे पर देखना चाहिए। क्या सुन्नत है इसकी कि अपने कंधों पर देखे, इस चीज का भी, यानी गोया के थोड़ी सी तवज्जोह की जरूरत है और अपनी अदाए बंदगी के अंदर थोड़ा सा ख्याल रखने की जरूरत है, थोड़ा सा थोड़े से एहतमाम की जरूरत है अदाए बंदगी के अंदर। तो उससे क्या होगा कि इबादत के अंदर और नमाज के अंदर गोया के हुस्न पैदा हो जाएगा। और एक चीज वो ये कि हम लोगों में नाशुक्री की बहुत आदत है, हमारे अंदर नाशुक्री की बहुत आदत है, और उस नाशुक्री के अंदर एक ये चीज भी शामिल है कि अगर कि नेमत का नुकसान होता है। हजरत मुआविया रज़ियल्लाहु ताला अन्हु की बात मेरे मुर्शिद दामत बरकातुल्लाह ने सुनाई कि आपके दांत टूटे, तो आपने फरमाया अल्हम्दुलिल्लाह, अल्लाह ताला तमाम तारीफ अल्लाह के लिए है कि मेरी समाअत और मेरी बसारत बाकी है, यानी मैं सुन भी सकता हूं और देख भी सकता हूं, सब दांत ही टूटे। तो मेरे मुर्शिद फरमाते कि क्या हुआ कि बजायर एक नुकसान तो हुआ, लेकिन इस नुकसान का नतीजा हुआ कि अगर उस नुकसान पर नजर रखते तो नाशुक्री पैदा होती और अल्लाह ताला से शिकवा और शिकायत पैदा होता। फरमाया कि हजरत मुआविया रज़ियल्लाहु ताला अन्हु का ये अमल नबी सल्लल्लाहु अलैहि वसल्लम की तरबियत की बरकत से ये अमल आपका नजर आता है कि आपने वो जो नेमतें मौजूद थी उन नेमतों के ऊपर नजर रखी, तो उन नेमतों पर नजर रखे तो फिर इंसान को ये होगा कि शुक्र की तौफीक मिलेगी, और अगर उस नेमत को देखा कि जो जायल हुई है तो जायल होने के साथ नेमतें तो कितनी सारी मौजूद है, اگر ایک نعمت دو نعمت اگر زائل بھی ہوتی ہے تو اس نعمت کے زائل ہونے کے باوجود بے شمار نعمتیں ہمارے پاس موجود ہیں. لہذا موجودہ نعمتوں پر شکر بجا لانا یہ بھی ادائے بندگی اور اخلاقی بلندی کہلاتی ہے اور اللہ تعالیٰ کے نزدیک نہایت پسندیدہ ہے. اور یہ سب ناپسندیدہ چیز ہے کہ بندہ نعمتیں موجود ہوں اور ان نعمتوں پر ناشکری کرے اور شکر ادا نہ کرے. یہ اللہ تعالیٰ کی طرف سے یہ گویا کے بندے کو ہے. میرے مرشد نے ایک واقعہ سنایا کہ حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کی خدمت میں ایک شخص آتا تھا تو اس کی حالت بوسیدہ تھی, کپڑے بھی عجیب سے. اور تو ایک دن مجلس تھی, مجلس کے بعد آپ نے اس شخص کو روک لیا اور اس سے فرمایا کہ دیکھو میرے جائے نماز کے نیچے کچھ دراہم ہیں, تو اس کو تم لو اور اس کو استعمال کرو اور کچھ ذرا اپنا کپڑا لگتا ہے کچھ اچھا بناؤ. تو اس نے کہا کہ حضرت مجھے اس کی ضرورت نہیں ہے, میرے پاس تو بہت مال ہے. تو امام ابو حنیفہ رحمۃ اللہ علیہ نے فرمایا کہ تو عجیب آدمی ہے, تو نے تو اپنی حالت ایسی فقیروں والی بنا رکھی ہے کہ تو بھیک منگا بالکل معلوم ہوتا ہے. ظالم, اللہ تعالیٰ نے جب تجھ کو تو نعمت عطا فرمائی ہے تو اس نعمت کو استعمال کیوں نہیں کرتا؟ پھر یہ حدیث شریف سنائی, فرمایا کہ ان اللہ یحب ان یرا اثر نعمتہ علی عبدہ, کہ اللہ تعالیٰ اس بات پسند فرماتے ہیں کہ جو نعمت اللہ تعالیٰ عطا فرمائے اس کا اثر اپنے بندوں پر دیکھے, یعنی بندے اللہ تعالیٰ کی دی ہوئی نعمت کو استعمال کریں, بندے اللہ تعالیٰ کی دی ہوئی نعمت کو استعمال کریں. تو پتہ یہ چلا کہ اللہ تعالیٰ کی دی ہوئی نعمت کو استعمال کرنا یہ اللہ تعالیٰ کو پسند ہے. اور ہمارا یہ حال ہوتا ہے کہ اگر کوئی ایک تو نعمتوں کو بچا کر رکھتے ہیں بعد کے لیے, اور اگر کوئی اسی نعمت میں کوئی نقصان ہو جائے پھر فوراً ناشکری شروع کر دیتے ہیں گویا کہ, اور دل میں بھی اس کی اتنی تکلیف ہوتی ہے. میرے شیخ فرماتے ہیں اگر وہ تکلیف بھی ہوتی ہے کہ بشری تقاضا ہے کہ نعمت کے نقصان سے طبعی طور پر تکلیف ہونا یہ مضر نہیں ہے, لیکن فرمایا کہ اس کا بھی علاج یہ ہے کہ جو نعمتیں موجود ہیں, کتنی ساری نعمتیں, بے شمار نعمتیں اور بے حساب نعمتیں اللہ تعالیٰ کی طرف سے ہمارے پاس موجود ہیں. حضرت فرماتے ہیں اگر ان نعمتوں کا استحضار کر لے تو نتیجہ یہ نکلے گا کہ جو نعمتیں موجود ہیں اس پر شکر کی توفیق مل جائے گی. اس لیے فرمایا کہ اس چیز کا بھی خیال کرے اور اہتمام کرے کہ نعمتوں کا شکر بجا لائے. اور ایک بات اور, وہ یہ کہ ہم دینداروں کا ایک عجیب معاملہ ہے, اور وہ معاملہ یہ ہے کہ ہم دنیا کو دین پر ترجیح دیتے ہیں, ہم دنیا کو دین پر ترجیح دیتے ہیں, یہ چیز اچھی نہیں ہے. اس کی ایک مثال ایسی ہے کہ مثلا سنت پر عمل کا موقع ہے, اب ایسا موقع ہے کہ سنت پر عمل کرنا ہے, لیکن ہم اس وقت سنت کو چھوڑ کر خلاف سنت کام کرتے ہیں, تو یاد رکھیے گا خلاف سنت کام کرنا بھی دین پر دنیا کو ترجیح دینا ہے. خلاف سنت کام کرنا بھی دین پر دنیا کو ترجیح دینا ہے. مثلا اپنی شادی بیاہ میں خلاف سنت کام کرنا یہ دنیا کو دین پر ترجیح دینا ہے کہ جی خاندان اور برادری والے ناراض ہو جائیں گے. جیسے رشتے کا معاملہ ہے تو دیندار کو چھوڑ کر دنیا دار کو ترجیح دینا, میرے پیارے دوستو یہ بھی علامت ہے کہ ہمارے اندر دین کی ویسی محبت نہیں ہے. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ کا ایک عجیب معمول تھا, وہ معمول یہ تھا کہ جس غلام کو آپ دیکھتے تھے کہ عبادت کرنے والا ہے آپ اس کو آزاد فرما دیتے تھے. لہذا غلاموں کو یہ بات پتا چل گئی, اندازہ ہو گیا, تو وہ کیا کرتے تھے کہ اب جس کو آزادی لینی ہو نا خوب عبادت اور خوب, تو حضرت عبداللہ ابن عمر اس کو دیکھتے تو یہ حالت اس کی دیکھتے تو آزاد فرما دیتے. تو کسی نے کہا کہ حضرت وہ تو آپ کو دھوکہ دے رہا ہے. فرمایا کہ میں بھی جانتا ہوں, اور میں دین کے اللہ کے نام پر دھوکہ کھانا मैं इसको पसंद करता हूं। तो देखा आपने, यानी मालूम भी है कि आदमी धोखा दे रहा है, लेकिन उसके बावजूद इस चीज पर तैयार है कि अगर हम धोखा खा रहे हैं तो अल्लाह के नाम पर धोखा खा रहे हैं। तो ये है, यानी ये था गोया आपका, यानी जानते बूझते शऊर हो रखते हुए और इस बात का एहसास और समझते हुए भी क्या कि दीन को दुनिया पर आपने तरजीह दी। लिहाजा इसी तरीके से अब हमारा मामला होता है कि किसी रिश्तेदार के अगर मान लो नमाज नहीं पढ़ता, या कोई इज्तिमा है रिश्तेदारों का शादी या किसी सिलसिले में, तो उनकी वजह से अगर हमने जमात की नमाज छोड़ दी, तो मेरे प्यारे दोस्तों ये है वो चीज कि दीन पर दुनिया को तरजीह देना। और इसी तरह से शादी ब्याह के मुआमलात हैं और कारोबार और दूसरे मुआमलात हैं और सुन्नत पर अमल करने की मौके हैं, तो उन मौके के ऊपर अगर हमने दीन पर दुनिया को तरजीह दी तो इसका मतलब तो ये हुआ कि हमने लुबादा तो उड़ाए दीन का और हमारे जबान पर नाम है, नारे हैं दीन के, लेकिन हकीकत में हम पक्के दुनियादार हैं। और ये हालत और ये चीज अच्छी नहीं है, और इस हालत और इस चीज की इस्लाह की जरूरत है कि इस बात की हम लोग इस्लाह करें कि हम अपनी दुनिया पर दीन को तरजीह दें और दुनिया को दीन पर तरजीह न दें। दुनिया को दीन पर तरजीह देना ये सख्त गफलत और सख्त जो है वो हमाकत की अलामत है, और दीन को दुनिया पर तरजीह देना हकीकत में शराफत और बंदगी यही है, और अकलमंदी इसी का नाम है। इसलिए इस चीज के एहतमाम की जरूरत भी है। अल्लाह ताला अपने फर्ज़ का करम से और अपने फजल से हमारी जानों को तौफीक अता फरमाए। और हकीकत तो यह है कि गोया के शेख की सोबत से कल्ब के अंदर वो बात पैदा कर ले कि इंसान को अपनी बंदगी का एहसास पैदा हो जाए कि मैं कर क्या रहा हूँ। ऐसा नहीं बोल क्या रहे हैं, देख क्या रहे हैं, सुन क्या रहे हैं, सोच क्या रहे हैं, कर क्या रहे हैं, और एहसास भी नहीं है कि हम हमाकत और बेवकूफियों के काम करते हैं और खिलाफ सुन्नत और खिलाफ शरीयत काम करते हैं। गोया के कल्ब ऐसा मुर्दा हो जाए कि एहसास हयात भी ना रहे कि चलो अगर मरीज भी है तो कम से कम उसको एहसास तो होता है कि देखो मैं कैसे काम कर रहा हूँ और अपनी बंदगी के अंदर किन चीजों में मेरे कमी मौजूद है। ऐसा ना हो कि हम ऐसे गुनाह वाले काम और अल्लाह ताला से दूर करने वाले काम करें और हमारे कल्ब की मौत और कल्ब की गफलत का यह आलम हो कि हमें उस चीज का एहसास भी ना हो। अल्लाह ताला अपने करम से हमारी जानों को तवज्जो नसीब फरमाए और हमारी गफलतों को दूर फरमाए और अपनी रजा और खुशी का ऐसा मकाम अता फरमाए कि हर वक्त एहसास से बंदगी हो और हमारी बंदगी की कोई सांस और बंदगी का कोई लम्हा अल्लाह ताला की नाखुशी में ना गुजरे। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।